नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। नेपालको खेलकुद इतिहासमा एउटा थप इँटा थपिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको शुरूआतले समग्र नेपालको खेल क्षेत्रमा सकारात्मक उत्साह थपिदिएको छ। यसले बहुआयामिक प्रभाव दिँदै पर्यटन व्यवसायमा खेल पर्यटनको नयाँ अध्याय समेत थपिदिएको छ। देशको शिथिल अर्थतन्त्रलाई माथि उठाउन राम्रै योगदान यसले दिएको छ। एनपीएलले नेपालमा पनि क्रिकेटको व्यावसायिक सम्भावना बढ़ाएको छ। सयौं युवाहरूको चाहना एनपीएलमा खेल्ने बन्ने अवस्था आएको छ। पहिलो पटक शुरू गरिएको एनपीएलको उपाधि जनकपुर बोल्टर्सले चुम्न सफल भयो। यसरी एनपीएलको सफलताले खेल क्षेत्रमा थुप्रै सम्भावनाहरूको ढोका खोलिरहँदा विशेष गरी सरकारले त्यसमा पनि सम्बन्धित मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयले नेपालको खेल क्षेत्रलाई कसरी अघि बढ़ाउन खोजेको छ। खेल पूर्वाधार खेलाड़ीहरूको कमजोर मनोबलका बावजूद पनि अन्तर्राष्ट्रिय खेलहरूमा नेपालले पछिल्ला समय राम्रै प्रदर्शन गरेका छन्। खेल पूर्वाधारको विकास र खेलाड़ीहरूको मनोबल बढ़ाउने गरी मन्त्रालय कसरी अघि बढ़दैछ त आज हामी मूल रूपमा यिनै विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब हिजोको कुरा गरौं। जसरी एनपीएलको फाइनल खेल हिजो सम्पन्न भयो त्रिभुवन विश्वविद्यालयको यो क्रिकेट मैदानमा, र नेपालीहरूको त्यहाँ उत्साह र समग्र अब खेलकुद मन्त्रीदेखि लिएर समग्र व्यक्तित्वहरूको त्यहाँ उपस्थिति थियो, जसले चाहिँ खेलाड़ीहरूलाई एउटा हौसला पनि प्रदान गरिरहेको थियो। मूल रूपमा जसरी एनपीएलको शुरूआत भयो, क्रिकेट एसोसिएशनले यसको नेतृत्व लिँदै सफलतापूर्वक यो सम्पन्न गरायो, यसलाई चाहिँ एउटा नेपाली खेलकुद जगतमा कसरी हेर्न सकिन्छ? मन्त्रालयले यसलाई कसरी लिएको छ?
सबभन्दा पहिले त एनपीएलले जुन किसिमको नेपाली र नेपाललाई युवा वर्गलाई जुन किसिमको उत्साह उमङ्ग दियो, त्यसलाई नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालयले सबभन्दा पहिले म धन्यवाद दिन चाहन्छु। त्यसमध्ये पनि क्यानका म्यानेजमेन्ट र सिद्धार्थ बैंक, एनटेल, टिसिएल नेपाल लगायत यसमा इन्भोल्भ हुनुभएका सम्पूर्ण 8 टिमका समाजसेवी उद्योगपति र विजय प्राप्त गर्ने र खेल्ने 8 टिमलाई म सबभन्दा पहिले धन्यवाद दिन चाहन्छु। यसले एउटा नेपालमा खेलकुदको उत्सव, खेलकुदको माहौल सृजना गरेको छ। यसबाट आर्थिक रूपमा, सामाजिक रूपमा पर्यटकीय दृष्टिकोणले र आर्थिक रूपमा र सांस्कृतिक रूपमा पनि एनपीएलले निकै नै प्रभाव र असर पारेको छ। नेपालमा भौतिक पूर्वाधारको अभाव छ। खेलाडीहरूलाई हामीले सोचे अनुसारको सुविधा दिन सकेको छैनौँ। खेलाडीहरूलाई सोचे अनुसारको हामी तालिमहरू दिन सकेको छैनौँ, राम्रो व्यवस्थापन गर्न सकेको छैनौँ। आर्थिक अभाव हुँदाहुँदै, भौतिक पूर्वाधार अभाव हुँदाहुँदै, तालिम र कमजोरी हुँदाहुँदै पनि जुन किसिमको एनपीएल र नेपालको खेलकुदको अहिले माहौल सृजना भएको छ, त्यसमा नेपाल सरकार धन्यवाद दिन चाहन्छ। र नेपाल सरकारले खेलाडीहरूको लागि र भौतिक पूर्वाधारको लागि क्रिकेटलाई मात्र होइन, क्रिकेटलाई त हाम्रो जहाँसम्म लाग्छ नेपाल सरकारले पहिलो यो सरकारले पहिलो क्याबिनेटबाट 300 दिनमा कीर्तिपुर रङशालालाई हामी तयारी गर्ने कोसिस गरिरहेछौँ। अब एनपिएल पनि सिद्धियो, टेन्डर पनि खोलिसकेको छ, अब 1-2 दिनमा त्यसको लागिसकेपछि हामी दिनरात खटेर अर्को एनपिएल औन्जेलसम्म एउटा व्यवस्थित तरिकाबाट त्यो कीर्तिपुर रङशालामा सञ्चालन हुन सक्छ। त्यति मात्र होइन, नेपालभरिमा लगभग क्रिकेट रङशाला 3-4 वर्षभित्रमा लगभग 10 वटा क्रिकेट रङशालाहरू बन्ने कोसिस भइराखेको छ। 3-4 वटा राष्ट्रिय गौरवको क्रिकेट रङशाला छ, त्यसै कारण पोखराको क्रिकेट रङशाला तयारीको अवस्थामा छ। त्यसै गरिकन भैरवाको सुरुवात हुँदैछ धनगढी रङशाला, त्यसै गरिकन विभिन्न ठाउँमा क्रिकेट रङशालाहरू तयारीको अवस्था मधेस प्रदेशमा चाहिँ तयारीको अवस्थामा सुरुवात भइराखेको छ। र आर्थिक अभाव, खेलाडीहरूको परीक्षण र यस माहौलले अहिलेको वातावरणले अब टोल टोलमा, स्कुल स्कुलमा, सहर सहरमा खेलकुदको वातावरण, क्रिकेटको वातावरण, अन्य खेलको पनि वातावरण सुरुवात भएको छ। यसले सरकारले बाध्य भएर सोच्नुपर्छ र सोच्ने बेला भइसकेको छ। र खेलाडीहरूको सुविधाको लागि, उहाँहरूको शिक्षाको लागि होस्, उहाँको छोराछोरीको लागि होस्, उहाँको बिमाको लागि होस्, उहाँको रोजगारीको लागि होस्, विदेश पलायन नहोस्, नेपालमै खेलेर कमाउन सकिन्छ र नेपालमै एनपिएललाई राम्रो खेलेर आर्जन गर्न सकिन्छ। खेलिसकेपछि आइपिएलमा जान सक्छ, विभिन्न देशमा जान सक्छ। अहिले एनपिएल हुँदाखेरि विभिन्न देशका खेलाडीहरू, नेपालबाट पलायन भएका खेलाडीहरू पनि नेपालमा आएर खेलिराखेको छ। यस्तै भयो भने नेपाल, मलाई विश्वास छ, खेलकुदको एउटा क्रिकेटको, इन्डिया र पाकिस्तानको खेल हामी धेरै नेपालमा खेलाउन सक्छौँ। त्यति मात्र होइन, जुन दुबईमा खेल भइराखेको छ त्यो खेल हाम्रो नेपालको हिमालयको के अरे दृश्य देखेर राम्रो खेल प्रदर्शन हुन सक्छ र यसबाट पर्यटन, आर्थिक, सामाजिक र पर्यटनको विकास र आर्थिक कारोबारमा ठुलो अगाडि बढ्न सक्छ।
भनेपछि अब जसरी एनपिएल सफलतापूर्वक सम्पन्न भयो, यो सफलतापूर्वक सम्पन्न हुँदै गर्दा आम खेलाड़ीहरूमा उत्साह थपिनु त स्वाभाविकै हो, समग्र नेपालीहरू पनि उत्साहित भएका छन् र यो उत्साहले चाहिँ अब सरकारलाई पनि अब खेल क्षेत्रमा केही गर्नुपर्छ, खेल पूर्वाधारदेखि लिएर खेलाड़ीहरूको मनोबल बढ़ाउने सम्ममा चाहिँ सरकार लाग्नुपर्छ भन्ने एउटा थप अभिप्रेरणा र एउटा बाध्यकारी भए जस्तो पनि अनुभूति सरकारले गरिरहेको छ भनेर बुझ्न सकिन्छ।
पक्कै पनि जुन उत्साह एनपिएलले र एनपिएल मात्र होइन, अहिले हेर्नुहोस् महिला क्रिकेट त्यतिकै हाम्रो सशक्त रूपमा अगाडि बढेको छ, महिला फुटबल पनि हाम्रो सशक्त रूपमा अगाडि बढिराखेको छ, महिला भलिबल पनि हाम्रो सशक्त रूपमा अगाडि बढिराखेको छ, कराते पनि त्यतिकै अगाडि बढिरहेको छ, ताइक्वान्डो पनि त्यतिकै अगाडि बढिराखेको छ, धेरै खेलहरू नेपालमा अहिले अगाडि बढिरहेको छ। केही दिनपछि यही नगते हामीले अहिले यस्तै गरिकन अहिले भलिबलको के अरे लिग गेमको सुरुवात गर्दैछौँ। हामीले अस्ति मात्रै हामीले कबड्डीको पनि प्राइभेट स्तरमा नै अगाडि बढिराखेको छ, कहिले घोषणा हुँदैछ। त्यस्तै गरिकन अहिले हामीले प्राइभेट स्तरबाट सामाजिक अथवा उद्योगपति एवा समाजसेवीहरूबाट, उद्योगी पहलबाट जुन किसिमको अहम भूमिका खेलेको छ उहाँहरूलाई सहायता दिनुपर्छ। र मैले लगभग 5 महिनामा सरकारमा मन्त्री भएको छु, 5 महिनाको दरबारमा खेलकुदको एउटा माहौल चेन्ज भएको छ। धेरैसँग इन्टरएक्सन प्रोग्राम मैले गराएको छु, बैङ्कर सङ्घसित गराएको छु, त्यस्तै गरेर प्याप्टन एन्ड प्याप्टनसित गराएको छु, सङ्घ संस्थाहरूसित गराएको छु। खेलाडीहरूलाई नेपालमा के गर्न आउन सकिन्छ, नेपालमा कसरी खेलकुदको हब बनाउन सकिन्छ, खेलाडीलाई कसरी यहाँ बाँच्ने आधार दिन सकिन्छ, हस्पिटलमा निशुल्क कसरी गराउन सकिन्छ, बिमा कसरी व्यवस्थित गर्न सकिन्छ, यी कुराहरूमा व्यापक छलफल गरिरहेको छ। एन संशोधन गरेर हुन्छ कि कसरी गर्छ, रिस्पोन्सिबिलिटी अब सोसियल रिस्पोन्सिबिलिटी अनुसार नै हामी काम अहिले नेपाल राष्ट्र बैङ्कसित, गभर्नरसित पनि छलफल अगाडि बढिराखेको छ। यसबाट हामीले के थाहा हुन्छ कि नेपालमा अब खेलकुदले खेलकुद खेलेर पनि बाँच्न सकिन्छ, खेलेर पनि जिउन सकिन्छ, खेलेर पनि यो देशलाई अगाडि बढाउन सकिन्छ भन्ने कुराहरू प्रमाणित एमपिएलले गरेको।
अब जसरी नेपाल क्रिकेट संघ खियानले इनिसिएसन लिएर यो एनपीएल नेपालमा पहिलो पटक शुरूआत गर्यो, यो शुरूआत गर्दै गर्दा अब जसरी खियानमा अब खेल क्षेत्रमा क्रिकेट क्षेत्रमा एउटा अग्रणी नाम पारस खड्कालाई जसरी यो पदाधिकारीमा भित्र्याइयो, सरकारले नियुक्ति गर्यो, र अब यसका पछाडि र अगाडि धेरै व्यक्तित्वहरू हुनुहोला यो सफल पार्नका लागि, अब यसमा पारस खड्का जसरी अगाडि आए उनलाई त उनको सबैतिरबाट प्रशंसा भएको छ, यसरी एउटा सक्षम व्यक्तिलाई चाहिँ एउटा सक्षम ठाउँमा भनौँ न उसैको ठाउँमा नियुक्ति गर्दा जसरी यो सफलता पाइने रहेछ, अब अन्य खेल क्रिकेटसँगै अन्य खेलहरू छन् ती प्रभावकारी ढंगबाट अगाडि बढ्न सकिरहेका छैनन्, अब ती ठाउँहरूमा सरकारले एउटा सक्षम व्यक्ति नियुक्ति गर्दा ती क्षेत्रहरू पनि ती खेलका क्षेत्रहरू पनि चलायमान हुने देखिन्छ यो उदाहरणले, अब यसतर्फ मन्त्रालयले भनौं न अन्य खेलहरूलाई पनि यो क्रिकेट जसरी नै चलायमान बनाउन अब आगामी कदमहरू चाहिँ मन्त्रालयको कस्तो हुन्छ, अब खेल पदाधिकारी नियुक्तिदेखि लिएर अन्य गर्नुपर्ने कामका सन्दर्भमा?
खेल खेल्ने व्यक्तिहरू नै सम्बन्धी उत्कृष्ट नतिजा आफ्नो खण्डकालमा उत्कृष्ट नतिजा ल्याउने व्यक्ति नै संघहरूको अध्यक्षदेखि लिएर सचिवदेखि लिएर अन्य पदमा भयो भने पक्कै पनि धेरै कुराहरू थाहा हुन्छ र धेरै कुरा अगाडि बढाउनेछ। त्यसरी गरी एनपिएल मात्र होइन, हाम्रो भलिबल पनि अहिले निकै नै अगाडि बढिराखेको छ। भलिबलको म्यानेजमेन्ट पनि त्यहाँको अध्यक्ष लगायत उहाँको टिम पनि राम्रो अगाडि बढिराखेको छ। त्यस्तै गरिकन अहिले हामीले के अरे फुटबलको पनि टिम राम्रै छ, होइन त्यसमा केही कमी कमजोरी भएको होला। त्यसै कारण धेरै अहिले खेलकुदको जगतमा खेलकुदमा राम्रो सक्षम व्यक्तिहरूको नेतृत्व आइराखेको छ र नेतृत्व पनि छ र त्यसमा बिच बिचमा हाम्रा केही कमी कमजोरी नभएको होइन। धेरै सङ्घहरू अहिलेसम्म चुनाव हुन सकेको छैन, 10-12 सङ्घहरू चुनाव हुन सकेका छैन। हाम्रो कति सङ्घहरूले एन कानुन नेपालको एन कानुन मानिराखेको छैन, समयमै चुनाव नगराउने, समयमा आफ्नो प्रतिवेदन पेश नगर्ने, यी कुरा पक्कै पनि छ। यसलाई सुधार गर्दै अगाडि बढ्ने तपाईँको अगाडि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। जुन सङ्घले सक्रिय रूपमा अगाडि बढ्न सक्दैन, जुन सङ्घले सक्रिय रूपमा चुनाव गराउँदैन र आफ्नो खेललाई अगाडि बढाउँदैन, त्यो सङ्घको बस्ने उनीहरूको कुनै औचित्य हुँदैन। र जुन किसिमको कति सङ्घहरूमा विवाद छ, कति कुराहरू अगाडि बढेको छ,
अब अर्कोतर्फ हाम्रो रंगशाला त्रिपुरेश्वर स्थित रंगशाला, अब जसरी रंगशालाहरूमा खेल कार्य चाहिँ नियमित रूपमा प्रत्येक दिनौ जसो भइराख्नु पर्ने थियो, प्रतियोगिताहरू भइराख्नु पर्ने थियो, त्यो हुन सकिरहेको छैन, रंगशाला त्यतिकै खाली रहेको अवस्था छ। अब यसलाई चाहिँ अब गति दिन भनौँ न प्राय दिनौ जसो विभिन्न खालका प्रतियोगिता हुने गरी अघि बढ्न अब यसमा मन्त्रालयको पनि आफ्नै सीमित बजेट होला, दायरा होला, अब यो सन्दर्भमा कुरा गर्दा कसरी हेर्न सकिन्छ बजेटदेखि लिएर अब सबै खेलहरूलाई चलायमान बनाउने कार्य गर्नका लागि मन्त्रालयको अग्रसरता नभएको हो कि अब यसमा व्यवधानहरू चाहिँ के कस्ता देखिए?
पक्कै पनि सबभन्दा पहिले त खेलकुदमा पैसाको आर्थिकको अभाव छ र खेलकुदमा नेपाल सरकारले जति लगाउनु पर्ने हो खेलकुदमा त्यो लगाउन हामी सकेको छैनौँ, त्यो यथार्थ हो। र हामीले रङशाला होस् अथवा कुनै पनि हाम्रो कभर हलहरू हुन् त्यो चलैमान हुनुपर्छ भन्ने मेरो मान्यता हो र चल्नुपर्छ पनि। हामीसँग धेरै गेमहरू अहिले पाइपलाइनमा छ, धेरै गेमहरू अहिले चलैमान हुनुपर्थ्यो। अघि नै मैले भनिसके विभिन्न सङ्घहरूको चुनाव हुन सकेको छैन, विभिन्न सङ्घहरू सक्रियता अगाडि बढाउन सकेको छैन। त्यसमा पनि फुटबल सङ्घ बढी सक्रिय हुनु पर्थ्यो, खेलहरू अगाडि बढ्नु पर्थ्यो, अगाडि बढिराखेको छ तर फाइनान्सको कारणले हो कि के कारणले हो त्यति सक्ने रूपमा अगाडि बढ्न सकेको छैन होइन, त्यस कारणले नेपाल युवा तथा खेलकुद मन्त्रालयले क्यालेन्डर बनाएर प्रत्येक पाँच छवटा जुन नेपालमा उपयुक्त खेलहरू क्यालेन्डर बनाएर त्यसलाई नियमित रूपमा कार्यक्रमहरू सञ्चालन हुनुपर्छ र कति कार्यक्रमहरू भइराखेकै छ। त्यस कारणले तपाईँ जुन किसिमको बताइराख्नु भएको छ त्यसमा युवा तथा खेलकुद मन्त्रालय सक्रिय रूपमा अगाडि बढ्छ तपाईँले विश्वास दिन चाहन्छु। र त्यसमा नेपाल स्पोर्ट काउन्सिल तथा खेलकुद सङ्घहरू जुन खेलको छ त्यो सक्रिय रूपमा भएन भने त्यो सङ्घहरूलाई हामीले इमिडिएटली कारवाहीतिर अगाडि बढाउन कोसिस गर्न।
अब यहाँहरू राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा पनि हुनुहुन्छ, अब विगतमा राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित क्यालेण्डर अनुसार हुन नसकिरहेको अवस्था पनि थियो, अब यो सन्दर्भमा अहिले यहाँहरू जसरी त्यो तयारीमा हुनुहुन्छ त्यो तयारी अनुसार चाहिँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न यहाँहरू सक्षम हुनुहुन्छ अथवा यसको तयारी कसरी गरिरहनु भएको छ?
अब तयारी हामीले राष्ट्रिय दशौं राष्ट्रिय खेलकुद कर्णालीको सुटकोटमा अन्तिम अवस्थामा पुगिसकेका छौँ। हामी अब प्रत्येक प्रदेशलाई हामीले तालिमलाई र पैसा हामी पठाउँदैछौँ र सँगै हामीले अर्थ मन्त्रालयबाट एक दुई दिनभित्र सहमति पत्र पैसा सहमति लिनुपर्ने भएको हुनाले केही दिनभित्र हाम्रो मन्त्री परिषदमा निर्देशिका पास गर्नुपर्ने भएको हुनाले त्यो हाम्रो लास्ट आवरमा पुगिसकेका छौँ। हामीले भव्य र सभ्य रूपमा व्यवस्थित तरिकाबाट कर्णालीको एउटा राम्रो ठाउँ उत्कृष्ट ठाउँमा कर्णाली प्रदेशको सुर्खेतमा एउटा जसरी एनपिएलको समारोह भएको थियो जुन उत्साह र उमङ्ग एनपिएलले गरेको थियो त्यस्तै गरिकन दशौँ खेलकुद त्यही उमङ्ग र उत्साहको समारोहमा पहाडीमा अगाडि बढ्छ भन्ने मेरो पूर्ण विश्वास र समयमै दशौँ राष्ट्रिय खेलकुद हुन्छ भन्ने तपाईँलाई म पूर्ण र विश्वास र भरोसा दिलाउन चाहन्छु।
अब यो सँगै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू चाहिँ नेपालले गर्न सकिरहेको छैन, अब साफ गेम अब त्यो रोटेशन अनुसार हुन्छ, सँगै अन्य प्रतियोगिताहरू चाहिँ नेपालले गर्न नसकिरहेको अवस्थामा त्यो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सन्दर्भमा पनि कुनै योजना मन्त्रालयले अघि सारेको छ?
होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता अहिले नेपालमा धेरै भइराखेको छ, जस्तै लगातार दुईचोटि महिला प्रतियोगिता फुटबलको भयो, पुरुषको भयो, भलिबलको भइरहेछ होइन। अहिले अस्ति अब केही दिनपछि हामीले टेबल के अरे ब्याडमिन्टनको भइराखेको छ, त्यस्तै गरिकन अन्तर्राष्ट्रिय प्रतियोगिता भइराखेको छ। तर हाम्रो कस्तो भयो कि अन्तर्राष्ट्रिय प्रतियोगिताको अघि नै मैले भनेको छु हामी स्रोत र साधन र भौतिक पूर्वाधारले गर्दाखेरि हामी अन्तर्राष्ट्रिय प्रतियोगिताको राष्ट्रिय अन्तर्राष्ट्रिय राम्रो टिम आउनुपर्ने हो। सार्क राष्ट्र टिम आउँछ, एसियन टिम आउँछ, हामीले जुन कि विभिन्न राष्ट्रहरूको आउनु पर्थ्यो त्यो ल्याउन सकेको छैनौँ होइन, त्यो पक्कै पनि हो। तर हाम्रो स्रोत साधन र अभावको कारणले भौतिक पूर्वाधारको कारणले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गराउन सकेका छौँ र केही वर्षपछि हामीले अन्तर्राष्ट्रिय क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता विश्व कप प्रतियोगिता नेपालमा सम्भावना ज्यादा छ। त्यसको लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय व्यापक रूपमा तयारी अगाडि बढाएको छ भन्ने कुराहरू विश्वास दिन चाहन्छु।
अब त्यसो भए अब खेल पूर्वाधारमा हामी कमजोर छौं, त्यसलाई सबल पार्नुपर्ने अब दायित्व पनि छ यहाँसम्म, यो दायित्व यहाँले पनि लिनु भएको छ, अब समग्र खेलाड़ीको मनोबल बढ़ाउनु पनि छ, त्यो दायित्व पनि यहाँकै अगाडि छ। अब यस यो पूरा गर्ने चाहिँ कसरी, त अब प्रयासहरू चाहिँ कस्ता भएका छन्, अब यो आन्तरिक बजेटदेखि लिएर बाह्य लगानीसम्मका प्रयासहरू भएका छन्?
पक्कै पनि भौतिक पूर्वाधारमा हामी छिमेकी राष्ट्रहरूबाट विभिन्न देशको राष्ट्रहरूबाट पनि हामी पहल अगाडि बढाएको छौँ होइन, हामी सम्झौताहरू अगाडि बढाइराखेका छौँ भौतिक पूर्वाधारको कुराहरूमा। नेपाल सरकारले पनि लगानी गर्न
व्यापक रूपमा अगाडि बढाइराखेको छ। फुटबलको रङशाला हामीसँग एउटा छ भने अर्को पनि बनाउने हामी कोसिस गरिरहेछौँ, जग्गा खोजिराखेका छौँ। दात्री निकायहरूले सम्बन्धित सङ्घ संस्थाहरूले पनि हामी सहयोग गर्न तत्पर देखाइराख्नु भएको छ। एकातिर खेलाडीहरूको मनोबल बढाउनको लागि उहाँहरूको रोजगारीको सृजना विभिन्न सङ्घ संस्थाहरूमा, जस्तै विद्युत प्राधिकरण भयो, ब्याङ्कहरू भयो, होइन अथवा आयल निगम भयो, ब्याङ्कर सङ्घहरूसँग रोजगारीहरू सृजना गरिदिनु पर्यो भनेर हामी पहल अगाडि बढिरहेछौँ। नेपाल राष्ट्र ब्याङ्कसित हाम्रो कुराकानी अगाडि बढिराखेको छ। कसरी हामीले जसरी लोकसेवामा आरक्षणको कोटा हुन्छ, त्यस्तै गरिकन सङ्घ संस्थाहरूले पनि खेलकुद गराइदिनु पर्यो, रोजगारी दिनु पर्यो, सङ्घ संस्थाले वाणिज्य ब्याङ्कहरूले पनि रोजगारी दिनु पर्यो, तपाईँहरू पनि एउटा कम्तीमा राष्ट्रिय स्तरको खेल वर्षको एउटा गर्नु पर्यो भनेर हामी भनिराखेका छौँ। कुरा गरे अस्ति मात्रै तपाईँ कम्तीमा तपाईँहरू राष्ट्रिय स्तरको संस्थानको गेम, त्यसमा राष्ट्रिय खेलाडी राखेर गेम गराइदिनुहोस्, रोजगारी सृजना गराइदिनुहोस् भनेर हामी अगाडि बढिरहेको छौँ। प्याप्सन र एन प्याप्सन र निशानसित राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूलाई के अरे छोराछोरीमा निशुल्क पढाइदिनुहोस् भनेर पहल भइराखेको छ। हस्पिटलहरूमा उहाँहरूलाई निशुल्क उपचार गरिदिनुपर्छ गर्नुपर्छ भने अगाडि बढिराखेका छौँ। यी कुराहरू हामी अगाडि बढाइराखेका छौँ। मलाई जहाँसम्म भरोसा छ मेरो कार्यकालमा यी कुराहरू पुरा हुन्छ भने म पूर्ण विश्वास र आशा र भरोसा पनि छ।
त्यसो भए अब सरकारका यी प्रयासहरू र पछिल्ला गतिविधिहरूले चाहिँ खेलाडीहरूलाई चाहिँ खेल क्षेत्रमा अडिरहन यसले चाहिँ सक्ने अवस्था आगामी केही वर्षमा दिलाउँछ र अन्य खेल क्षेत्रका थुप्रै यी भनौं न पूर्वाधारदेखि लिएर अन्य विकास हुने विकासले चाहिँ खेलाड़ीहरूको मनोबल उच्च बनाउन चाहिँ मदत पुग्छ। यो चाहिँ आगामी केही वर्षभित्र नै हामीले अनुभूति गर्न सक्छौं, सक्ने अवस्था हुन सक्छ।
होइन, पक्कै पनि मलाई त जहाँसम्म लाग्छ 3-4 वर्षभित्रैमै पूर्वाधारहरू र खेलाड़ीहरूको मनोबल बढ्ने गरी सरकारले काम अगाडि बढाएको छ। तपाईँले विश्वास दिलाउन चाहन्छु जुन किसिमको अहिले हाम्रो प्रोजेक्टहरू अगाडि बढिराखेको छ त्यसमा त मलाई जहाँसम्म लाग्छ पूर्वाधारको विषयमा 5-6 राम्रो रङशालाहरू तयारी हुन्छ, होइन फुटबलको र क्रिकेटको र अन्यहरूको पनि राम्रो रङशाला तयारी हुन्छ र त्यतिभित्रमा खेलाडीहरूलाई, उनका छोराछोरीहरूलाई, उनीहरूको रोजगारीको विषयमा, उनीहरूको अब रोजगारी त हामीले आर्मी पुलिसलाई पनि हामीले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई पनि राम्रो पद दिने गरी अगाडि बढाइरहेछौँ। अब त नीति नियममै ल्याउन खोजिरहेछ हाम्रो गृहमन्त्रीज्यूले, त्यसमा कसेर भिडिराख्नु भएको छ, होइन त्यस्तै गरी सङ्घ संस्थाहरू पनि खेलाडीलाई रोजगारी दिनुपर्छ हाम्रो पहल भइराखेको छ। त्यसलाई हामीले पूर्ण विश्वास छ, भरोसा छ। पहिले पनि खेलाडीहरू सङ्घ संस्थामा जाई खाएकै हो, होइन पहिले पनि खाएकै हो, पहिले जनकुर्ती रोड खानाबाट खाएकै हो, विद्युत प्राधिकरणबाट खाएकै हो, कृषि विकास ब्याङ्कबाट जागिर खाएकै छ साथीहरूले, होइन त्यस कारणले पुनः पनि त्यो सञ्चालन भयो भने धेरै खेलाडीहरू विदेश पलायन जानु पर्दैन र यही यही देशमा खेलेर पनि गराउन सकिन्छ, बाँच्न सकिन्छ, खेलेर पनि आफ्ना छोराछोरी राम्रो बनाउन सकिन्छ, खेलेर पनि उन्नति र प्रगति हुन सक्छ भन्ने कुराहरू हामी विश्वास अगाडि बढाइरहेछौँ।
हजुर हस् मन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
हामी कुराकानी गर्दै थियौं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग, विशेष गरी नेपालमा पहिलो पटक शुरू भएको एनपीएल र एनपीएलको सफलतासँगै नेपाली खेलमा आएको एउटा उत्साह र यो उत्साहलाई सरकारले अब कसरी एउटा सफलतामा बदल्छ र सरकारका खेल क्षेत्र सुधार्ने कार्यक्रमहरू के कस्ता छन् यी लगायतका विषयमा आज हामीले कुराकानी गर्यौं। आजको कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।